बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
आगो बलेपछि त्यो दिन आउँछ साथी आगो बलेपछि त्यो दिन आउँछ साथी ढुङ्गा गलेपछि त्यो दिन आउँछ साथी गरिबका पसिना खुन जडी बनेका गरिबका पसिना खुन जडी बनेका महल जलेपछि त्यो दिन आउँछ साथी ढुङ्गा गलेपछि त्यो दिन आउँछ साथी ढलेका लासका ती नचल्ने हात खुट्टा ढलेका लासका ती नचल्ने हात खुट्टा सबै चलेपछि त्यो दिन आउँछ साथी ढुङ्गा गलेपछि त्यो दिन आउँछ साथी मागे किनेको होइन यी हातले रोपेको मागे किनेको होइन यी हातले रोपेको बोट फलेपछि त्यो दिन आउँछ साथी ढुङ्गा गलेपछि त्यो दिन आउँछ साथी सधैँ सधैँको कहाँ कालो रात होला सधैँ सधैँको कहाँ कालो रात होला रात ढलेपछि त्यो दिन आउँछ साथी आगो बलेपछि त्यो दिन आउँछ साथी ढुङ्गा गलेपछि त्यो दिन आउँछ साथी नवलपरासीको वर्तघाट चिसापानी स्थायी निवास भई हाल काठमाडौँ रहँदै आउनुभएका सुभाष अगमको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रिवस्ती बुलबुल अन्तर्गत पूर्व उद्घोष गरे अनुरूप आज सुभाष अगमका गजलहरू र उहाँसँगको कुराकानीका साथ उहाँको टोलीले बजाएको गाएको गजल र उहाँसँगकै कुराकानी गजल गायनका लागि के गर्नुपर्ला अहिलेको गायन कस्तो छ उहाँको गायन करियर कसरी अगाडि बढ़िरहेको छ यसै विषयमा हाम्रो कुराकानी आजको कार्यक्रममा रहनेछ। बुलबुलको 119 श्रृंखलामा मैले उम्केको माछु ठूलो शीर्षकको प्रस्तुति गरेको थिएँ। अहिले आएर त्यो उम्केको भनिएको माछु भेटिएको छ। त्यो ठूलो वा सानो हो अब पर्गेल्ने तपाईँ हामीले। आज फेरि त्यही श्रृंखलालाई पूर्ति गर्ने गरी नयाँ शीर्षकका साथ आएको छु। सुभाष सगमलाई त्यति बेला प्रत्यक्ष ल्याउन सकेको थिइनँ मैले र उनका बारे कुरा गर्दै उनका गजल मात्रै बजाएको थिएँ। आज उनैलाई सामुन्ने राखेर यो कार्यक्रम प्रस्तुत गर्दैछु।
लुकेको सजलती नयनमा सजलती नयनमा सजलती नयनमा म देखी रहेछु गजलती नयनमा।
आजको प्रस्तुतिलाई शीर्षक यसरी दिँदैछु हिलोको कमल र कमलको सुवास। खै सुन्दा कस्तो पो सुनिएला कि तर मलाई यसै गरी भन्न मन लाग्यो। सुभाष एल्बमको रूपबाट परिचित गायक होइनन् न त्यति धेरै मिडियाहरूबाट आम जनमानसमा चिनिएका परिचित गायक। केही वर्ष अघि नेपाली इलेक्ट्रोनिक मिडियामा आफै काम गर्ने गरे पनि सुभाषलाई गायक हुन् भनेर चिन्न उनको गजल नसुनी मानिसलाई थाहा हुन्न यतिसम्म कि उनीसँगै काम गर्ने सहकर्मी साथीहरूलाई पनि अद्यापि थाहा छैन। सुभाषको गजल म सुनाउँछु नै त्योभन्दा अघि ल सुभाषजी तपाईँको परिचय गरौँ। तपाईँको घर कहाँ हो कहाँ बस्नुहुन्छ अहिले पढाइ के कस्तो छ तपाईँको सामान्य परिचय तपाईँ आफै दिनुहोस्।
म सुभाष मेरो पुरा नाम सुभाष चन्द्र कण्डेल मेरो जन्म 2041 साल भदौको 16 गते भयो बर्दघाट नवलपरासी जिल्लाको बर्दघाट भन्ने एउटा गाउँमा भट्टी डाँडा भन्ने एउटा सानो बुकुरो साइट छ एउटा त्यहाँ हाम्रो सानो एउटा झुप्रो थियो त्यहीँ मेरो जन्म भयो अनि त्यहीँ मैले एसएलसी त्यहीँ आइए पढेँ अनि त्यसपछि काठमाडौँ आएँ र काठमाडौँमा ब्याचलर पढ्दा पढ्दै सङ्गीत पनि पढेँ बाहिर र त्यसपछि जीवनको हुरी बतासले मलाई बाहिर लग्यो होइन र फेरि अहिले नेपालमा फर्केँ
अनि यहाँनिर मैले रोकेँ बाहिर लग्यो कहाँ लग्यो त्यति बेला हुरी बतासले कुन देशमा पुऱ्यायो।
म विद्यार्थीको रूपमा डेनमार्क भन्ने देशमा गएँ युरोपको अनि त्यसपछि डेनमार्कमा म धेरै बसिनँ 6 महिना मात्रै बसेँ त्यसपछि म स्विडेन भन्ने देश गएँ त्यस्तै
ठिक त्यति नै बेला मैले तपाईँलाई फेसबुकमा भेटेको हुँ. त्योभन्दा अगाडिसम्म तपाईँ सुभाष अगमको नामबाट भेटिनु भएको थियो, पछि तपाईँले नाम फेर्नु भएछ अनि त्यहाँ धेरैजना साथीहरूमाझ मैले तपाईँले कुन नाममा आउनुभयो पत्ता लगाउन सकिनँ, अद्यापि मलाई थाहा छैन त्यो नाम. त्यसपछि मैले तपाईँसँग त्योभन्दा अगाडि बाहिर जानुभन्दा अगाडि मैले तयार गरेका गजलहरू थिए र तपाईँको खोजी गर्नु पर्यो भनेर एउटा प्रस्तुति पस्केँ उम्केको माछो ठुलो भन्दै. तपाईँ उम्केको महसुस भयो त्यति बेला र तपाईँको गायन प्रस्तुत गरियो, धेरै बुलबुलेनलाई मन पनि पर्यो र लगत्तै त्यो कार्यक्रम सकिएको 15 मिनटमा तपाईँले मेरो नम्बर पत्ता लगाइकन फोन गर्नुभयो. त्यसरी हामी जोडिन पुगेका थियौँ. म काठमाडौँमा आइसकेँ भन्ने जानकारी तपाईँले त्यति बेला दिनुभएको थियो. किन त्यसरी कुटीभित्र लुकेर बस्नुभएको नि हामी?
खै यो जीवनको कुनै क्षणमा हरेक आफूलाई सुरुमा चाहिँ म एउटा गायक हुँ, सङ्गीतकार हुँ र म गायक बन्न चाहन्छु, म उति बेला त मलाई कस्तो हुन्थ्यो भने म जगजीत सिंह जस्तो बन्न चाहन्छु भन्थेँ. म मन्दिरमा गएर हे भगवान् मलाई जगजीत सिंह जस्तै बनाइदिऊ भनेर चाहिँ प्रार्थना गर्थेँ कुनै दिन. अनि अब यो क्षणमा चाहिँ म आफूलाई गायक, गायन सङ्गीत चाहिँ मेरो हबी हो अथवा चाहिँ मेरो प्रार्थना हो, मेरो पूजा हो, मेरो मूल भनेको चाहिँ म एउटा पथिक हुँ, अध्यात्मको बाटोको पथिक, एउटा सिकर हुँ, एउटा खोजी हुँ. जसरी सिद्धार्थ घर छोडेर जङ्गलमा कति वर्ष हजारौँ गुरुहरूसँग बसेर साधना गर्दै जानुभयो, साधना गरेर आफूलाई चिन्न खोज्नुभयो, एक खालको त्यही साधना त्यही खोजमा छु म अझै पनि. अनि त्यो डेनमार्कबाट जब मैले नाम फेरेँ त्यति बेला त्यो स्टेज एउटा एक चरणमा पुग्यो, जति बेला मलाई फेसबुकमा कनेक्टेड हुन मन लागेन र म कनेक्टेड भइनँ कसैसँग र मैले नाम प्रीत मधुशाला राखेँ, प्रेमको भट्टी भनेर. र म उनीहरूसँग सम्पर्कमा रहेँ जसले मेरो नाम जान्दैन, मेरो इमेज सुभाष अगम एउटा गजल गायक भन्ने चिन्दैन, उनीहरूसँग मात्रै सम्पर्कमा रहेँ. एउटा साधकको रूपमा, एउटा धुलो माटो पात झारको रूपमा सम्बन्धमा रहेँ.
मुख्यतः तपाईँ कसरी हराउनु भयो, कसरी भेटिनु भयो मैले श्रोता समक्ष पुर्याउन खोजेको थिएँ.
हजुर, त्यसपछि म काठमाडौँ आएँ अनि मेरो एकजना बहुत प्रिय बहिनी छिन् शारदा, अनि उनले हजुरलाई पनि राम्रोसँग चिन्छिन् र उनी मात्र एउटा यस्तो मान्छे लाग्छ मलाई जो चाहिँ मसँग मेरो नाम, मेरो पैसा, मेरो करियर, मेरो एउटा छवि भन्दा माथि मलाई सामान्यतया बहुत श्रद्धा गर्छिन् र मलाई दाईको रूपमा श्रद्धा गर्छिन्. उनीसँग मेरो सम्बन्ध थियो, उनले मलाई कहिलेकाहीँ मेल गर्थेँ मैले पनि. बहुत पवित्र दाई र बहिनीको नाता छ हाम्रो. र ती नानीसँग मैले हजुरको बारेमा, हजुरको नम्बर लिएँ. त्यसपछि कार्यक्रमको बारेमा मलाई चाहिँ बताउनु भयो अतुलजीले. अतुलजी मेरो सहयात्री, मेरो मित्र, मेरो अभिन्न
जोड्दैछु. तपाईँ सुभाष अगम र साथमा राम अतुल, टङ्क नेउपाने, हिमाल राई, हामी आजभन्दा 4-5 दिन अगाडि यहाँ भेट भएर
हजुर
गजल रेकर्ड गरिसकेका छौँ एक चरणको. हामीले हिजोको दिनमा आजभन्दा 6 वर्ष अगाडि तपाईँ र म भेट भएर बुलबुलका लागि अन्तर्वार्ता तयार गर्ने बेलामा गाइएका गजलभन्दा फरक गजल फेरि नयाँ आज आउँदैछन् र हामीले तयार गरिसके चारजना जम्मा भएर आज स्टुडियोमा चाहिँ तपाईँ र म मात्रै कुराकानी गर्दैछु. अब सुभाष अगमको गायनमा राम अतुल तबला बजाउँदै हुनुहुन्छ र साथमा मैले भनिहालेँ हिमाल राई हुनुहुन्छ जो गिटार लिएर बस्नु भएको छ र टङ्क नेउपाले अब चाँप भनौँ कि छिनछिन बाजा जिप्सन पनि भन्छन् यसलाई कतै कतै र कतै कतै खैजडी बाजाको रूपमा पनि एउटा मात्रै बाजा अलिअलि बाक्लो खालको हुन्छ त्यो बजाएको पाइन्छ, छिनछिन बाजा बजाउँदै हुनुहुन्छ. हामी यतिजना समूहले बसेर गाउनु भएको कुनै साङ्गीतिक स्टुडियोमा रेकर्ड नगरिएको उज्यालकै स्टुडियोमा तयार गरिएको यो गजल मोतीराम भट्टको शब्द सुभाष अगमको स्वरमा राख्दैछु. रोएर दिन बिताएँ तारा गनेर राति, रोएर दिन बिताएँ तारा गनेर राति, निष्ठुरी रहेछ तिम्रो पत्थर समान छाती.
रोएर दिन बिताएँ तारा गनेर राति, निष्ठुरी रहेछ तिम्रो रोए दिन बिताए तारा गने राति, मिठुरी रहे छे तिम्रो पत्थर समान छाती. रोए दिन बिताए मथुरा गए र भूले म मथुरा गए भूले कब जामा कृष्ण काला मथुरा गए भूले कब जामा कृष्ण काला हारे सखी मरु गई हारे सखी मरु गई लेखेर प्रेम पाती हारे सखी मरु खेर प्रेम पाती रोए दिन बिताए काले रहे छतिम्रो कालै रहेछ तिम्रो दिल हाय कृष्ण काला 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 कालै रहेछ तिम्रो दिल हाय कृष्ण काला पापी हुदा रहे छन पापी हुदा रहे छन सारा इमर्द जाति पापी हुदा रहे छन सारा इमर्द जाते रोए दिन बिताए तारा गने राते निठुरे रहे छ तिम्रो पत्थर समान छाते
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
म आज मैले वाचन गर्ने गजलको क्रमलाई कम गरेको छु म सुभाष अगमका साथमा स्टुडियोमा रहिरहेको छु र सुभाष अगमको गायन तपाई समक्ष ल्याउँदैछु सुभाष अगमसँग हामी कुराकानी पनि गर्दैछौँ मैले सुभाष अगमको गायनको मुक्त कण्ठले प्रशंसा गरेँ भने सायद अत्युक्ति नहोला किनभने उहाँको साङ्गीतिक रूपले सारेगमको बिटहरूमा चाहिँ तपाईँको गजल कुन लेभलमा छन् कस्ता छन् म जान्दिनँ म त्यो बताउन जान्दिनँ किन म सङ्गीतको विद्यार्थी नै होइन सामान्य श्रोताको हैसियतले मलाई मेरो कानलाई अडिबल फिल हुन्छ राम्रो लाग्छ र मनपर्छ होइन मैले मन पराएँ के बिराएँ भने जस्तरी म यसलाई तर्क गर्न चाहन्छु र म मैले मन परेको आधारमा मात्रै राम्रो भन्न चाहदिनँ किनभने तपाईँको कार्यक्रम बजिसक्दाखेरि जुन जुन चरणमा बुलबुलमा बजे त्यसमा चाहिँ असाध्यै धेरै बुलबुलिनहरूले रेस्पोन्स जनाएर निकै राम्रो गाउने व्यक्ति भन्नुभएको छ मैले त्यो महसुस गरेका छु र जस्ता तस्तै उहाँहरूले भन्नुभएको शब्दलाई तपाईँसँग आजसम्म यो त्यति राम्रो नगाउने मान्छेलाई कति धेरै तैँले प्रशंसा गरेको भन्ने मान्छे मैले भेटेको छैन होइन त्यति हुँदा हुँदै पनि सुभाष तपाईँको गजल गायन चमकमा नआएको किन होला चमकमा मतलब आम रूपमा जनमानसमा प्रत्येक व्यक्तिले चिन्ने गरी तपाईँ गायकको रूपमा स्थापित हुन सक्नु भएको छैन के कमजोरी छ तपाईँको त्यस्तो
सामान्यतया त अब त्यो म्युजिकको एउटा बजारमा सङ्गीतको बजारमा आउनलाई एउटा औपचारिक रूपमा एउटा एल्बम बनाउनु पर्ने होइन अनि त्यसपछि त्यसलाई म्युजिक भिडियो बनाउनु पर्ने बजारमा लिएर आउनुपर्ने हुन्छ एउटा त्यो शैली हो नि त होइन त्यो मैले गर्न भ्याइनँ अहिलेसम्म एल्बम
अनि के मिडियाहरूले पनि प्रचार गर्न कम गरिदिएका छन् कि त्यस्तो भएको छ छैन अथवा केही चिज भए पो प्रचार गर्दैन?
हो त्यो भयो, वास्तवमा हजुरले जति गरिरहनु भएको छ त्यो पनि त यही यहाँ रेकर्ड गरेको त बताइरहनु भएको छ नि होइन।
गजलै सुन्नलाई त यस्तै पनि त मिठो सुनिन्छ नि, किन अर्केस्ट्राहरू नै किन चाहियो र होइन?
बिल्कुल बिल्कुल,
60-70 हजार खर्च गरेर ट्र्याक किन तयार गर्नु पर्यो र हामी
हो। आजभन्दा 4 वर्ष अगाडि मैले गुरुकुलको प्रेक्षालयमा जति गजल गाएँ र हजुरले पनि केही रेकर्ड गरेर बजाउनु भयो उति बेला, र उति बेला मलाई लाग्छ केही नेपालीहरूले केही हजार केही संख्यामा नेपालीहरूले जो चाहिँ विशेष गरी अनाम नगरमा एउटा अनाम मण्डली भन्ने थियो, त्यो अनाम मण्डली त्यसपछि अनि हाम्रो गुरुकुलमा अरू अरू कार्यक्रमहरूमा जुन गाएँ र त्यहाँ अलिकति चाहिँ चिन्ने अवसर त मिल्या हो। त्यति बेला चाहिँ एल्बम निकालेर औपचारिक रूपमा बजारमा आएको अझै हुन्थ्यो होला, त्यो चाहिँ हुन पाएन। सायद एक खालले त्यो नै एउटा समस्या हो, मैले चाहिँ औपचारिक रूपमा ल्याउन पाइनँ।
म सुभाषको राम्रा गजलहरू छन् र प्रचार हुन् भन्ने चाहना राख्छु, तसर्थ मैले यसलाई तपाईँलाई सोध्ने कुनै पनि प्रश्नमा एउटा जर्नलिस्ट भएर अतिथिलाई चाहिँ नि अलि बढी प्रभाव गराउने गरी सोध्ने छन् नि, त्यो नियत रहेको छैन। म तपाईँमा भएको कुराहरू स्पष्ट रूपमा उजागर हुन् नै भनेर यस्ता खालका प्रश्न सोध्दैछु। तपाईँले जहाँनिर यहाँ आएर यो भन्नुभयो नि, तपाईँले एउटा गजल गाउनु पनि भएको छ अस्ति, त्यस्तै खालको होइन, सुफी लेभलमा कन्भर्ट भएको, सुफी नै भन्ने शब्द राखेँ मैले यहाँनिर, यो एकचोटि बजाउँछु म। यो बजाउनुभन्दा अगाडि प्रश्न तपाईँसँग फेरि सोध्नु मन लाग्यो, के बिन्दुले तपाईँलाई कन्भर्ट गर्यो यतातिर जान, कुन चिजले झस्कायो? तपाईँ आजभन्दा 6 वर्ष अगाडि अलि रागात्मक नै सुभाष हो, मैले राग कम भएको र जीवन खोजिरहेको सुभाष भेटेँ फेरि अहिले आएर।
हजुर हजुर, हो वास्तवमा त्यही समय नै हो एक खालको, जब एउटा कवीरको बाणी छ कि मन लागे मेरो यार फकिरिमी भने, जस्तै मेरो पनि फकिरीमा सुरुवात भएको लगभग त्यही समय नै हो।
म त्यसै अगाडिको यो मतलाई वाचन गर्छु, तपाईँ भन्नुहोस् है त्यसको बारेमा, तपाईँको साथीले लेख्नु भएको भने जस्तो लागेको छ है, म नाचिरहेछु देखाउनु केही छैन, म हिँडिरहेछु भेटाउनु केही छैन। यस बारेमा यो कसको गजल हो, कसरी तपाईँले गाउन थाल्नुभयो, कसरी तपाईँले यसलाई प्रभोग गर्यो, त्यो सुनाउन।
मेरो गुरुभाइ अर्जुन पोखरेल, जसको नाम स्वामी शान्तम हो, उहाँ मेरो अत्यन्तै अनन्य मित्र, र मैले जुन अघि भन्दै थिएँ नि म त्यस्ता लेखकहरू खोजिरहेछु, तिनै लेखकहरूमध्ये पर्नुहुन्छ उहाँ, जो चाहिँ श्रृङ्गारभन्दा माथि उठेर लेख्नुहुन्छ र साधना गरेर साधनाबाट एउटा धेरै माथिल्लो तहमा अथवा चाहिँ धेरै तल गहिराईमा डुब्नुभएको साधक हो। र उहाँले लेखेको यो जुन शब्द छ, म नाचिरहेछु देखाउनु केही छैन, हामी आम जीवनमा म जस्तो मलाई हेर्नुहोस् न, म एउटा मूर्ख गायक, म गाउँछु तर किन कसैलाई सुनाउनको लागि गाइरहेको हुन्छु नि म होइन, तर यस्तो नाच होस्, यस्तो नृत्य होस्, त्यो कसैलाई देखाउनको लागि नहोस्। सुफीहरू नाच्छन् नि, बस हात उठाएर बस घुमिरहन्छ नि, त्यस्तो नाच म नाचिरहेछु तर देखाउनु कसैलाई छैन, बस म मस्तीमा नाचिरहेछु अनि म हिँडिरहेछु मेरो मस्तीमा, मेरो मौजमा हिँडिरहेछु, भेटाउनु केही छैन। के भन्छ, मुसाफिरको लागि यात्रा नै महत्त्वपूर्ण हुन्छ कि, त्यो मुकाम महत्त्वपूर्ण हुँदैन, त्यो भनेको।
तपाईँले अस्ति गाउँदा त मलाई सामान्य नै लागेको थियो यो, तर पछि मैले सुन्दै गएँ तपाईँको यसलाई, सुन्दै गएपछि त मलाई पनि निकै ज्ञान प्राप्त हुँदै गयो। अब अहिले सुभाष यो बज्न त अस्ति बजाएको हाम्रो साङ्गीतिक ट्र्याक बज्छ नि, तपाईँ एक्लै हुनुहुन्छ, एकचोटि यसको आलापा गुनगुनाइदिनुहोस् न, त्यसपछि जोडौँला हामी त्यो सँगै।
देखाउनु केही छैन, महिरी रहेछु भेटाउनु केही छैन, मनाची रहेछु देखाउनु केही छैन, मनाची रहेछु देखाउनु केही छैन, महिडी रहेछु भेटाउनु केही छैन, महिडी रहेछु भेटाउनु केही छैन। गिरे सबै प्रश्नहरू, गिरे सबै प्रश्नहरू, मनका
उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
उज्यालो 90 नेटवर्कको रात्रिपछि बुलबुलमा छौँ हामी र आज हामीसँग अतिथि हुनुहुन्छ गजलकार गायक र सङ्गीतकार तीनवटै प्रतिभा हुनुभएको व्यक्तित्व सुभाष अगम उहाँले सुरुवातको परिचयमा पनि भन्नु सक्नुभयो 2041 सालमा जन्मनु भएको उहाँ र अहिले अब पछिल्लो दिनमा अघिल्लो दिनहरूमा चाहिँ जब मैले पहिलोपटक सुभाषलाई भेटेँ उहाँ चाहिँ गायकी खोज्दै हुनुहुन्थ्यो एउटा गायक आफूभित्र खोज्दै हुनुहुन्थ्यो अब गायक होइन आफू एउटा योगी खोज्दै हुनुहुन्छ त्यसो भनौँ
म आफूलाई चिन्न खोज्दैछु
आफूलाई चिन्न खोज्दै हुनुहुन्छ र यो चाहिँ अझ हामीले फिलोसफिकल लेभलबाट कुरा गऱ्यौँ कि जस्तो लाग्छ सुभाष अलिकति तल्लो लेभलमा आएर कुरा गर्छु है प्राय आम मफसलका युवक युवतीहरू जोभित्र कला छ भन्ठान्छन् आफूलाई ती चाहिँ आफ्नो जीवन खोज्नको लागि राजधानीमा आउँछन् होइन तपाईँ पनि के जीवनकै खोजीमा बस्नुभयो नि पहिला त कलाको जीवनी आफ्नो
हो एउटा कलाको मेरो मेरो करियर मेरो जीवनी हो त्यही खोज्न पसेको हो
त्यही त अब मैले अझै अघि सोधेर पनि म सन्तुष्ट हुन नसकेको उत्तर
प्रश्न
जीवनीको कलाको खोजी गर्दा गर्दै फेरि आफ्नै जीवनलाई बुझ्नेतिर तपाईँलाई कहाँनिर डाइभर्ट गर्यो तपाईँ रागात्मक हुनुहुन्थ्यो अलि अगाडि मलाई याद छ तपाईँको एउटा मैले गएको 119 श्रृङ्खलामा पनि चर्चा गरेको थिएँ सुभाषको प्रेम सम्बन्ध पनि थियो घरमा चाहिँ यो यो हुनुहुन्थ्यो पहिलाको अन्तर्वार्तालाई बेस गरेर मैले सोचेको थिएँ होइन यसो यसो गर्दै हुनुहुन्थ्यो भन्ने गरेको थिएँ तर अब अहिले देख्दाखेरि त्यति बेलाको एउटा ठिटो दाढी सारी नभएको चिटिक्क परेको चिल्लो ठिटो होइन कि दाढी जुँगा राखेको होइन अब रेडियोमा त मैले देखाउन सक्दिनँ तर जे देख्दैछु त्यो भन्नु पऱ्यो नि अझ अगाडि तपाईँले फेसबुकमा राख्नुभएको फोटो त योगीकै सरहको छ होइन कसरी डाइभर्ट हुनुभयो तपाईँ यतातिर फेरि
वास्तवमा सङ्गीतले नै हो दाइ एउटा कुरा त सङ्गीत सङ्गीत यस्तो यति महान चिज हो सङ्गीतलाई यति गहिरोसँग बुझ्न सक्ने हो भने र सङ्गीतको साँचो साधक हो र सही साधना गर्दै जान्छ भने सङ्गीतले परमात्मासँग पुर्याउँछ सङ्गीतले मीराबाई भन्ने एकजना थिइन् उनले पनि बस कृष्णको भजन गाउँदा गाउँदै परमात्मा पाएकी थिइन् गुरु नानक भन्ने एकजना हुनुहुन्छ उहाँले पनि वाहेगुरु गाउँदा गाउँदै परमात्माको गीत गाउँदा गाउँदै उहाँले पनि परमात्मा पाउनुभयो यस्तो चाहिँ धेरै छ सङ्गीतले त्यता पुर्याउँछ अब यो प्रेम प्रसङ्ग थियो मेरो जीवनमा त्यति बेला र त्यो एउटा आम नेपालीको एउटा आम मान्छेको एउटा आम एउटा युवाको प्रेम थियो होइन एउटा एट्र्याक्सन एउटा बडीले एट्र्याक्सन सामान्य अफेक्सनले गर्दाखेरि प्रेम भएको थियो होइन हो त्यो भएको थियो पछि जब म सन्यासी जस्तो भएँ एउटा सन्यासी भन्ने बित्तिकै फेरि गलत नबुझ्यौँ कि हामी म जोगी भनेर माग्दै हिँडेको छैन
म
यस्तो सन्यासी जो संसारमा रहेर अध्यात्म चाहिँ साधना गर्दै एउटा योगीको जीवन बाँचेर हो साधना गरिरहेको छु अनि यो बिचमा म भगवान् बुद्धको यति सानो प्रसङ्ग के कुटाउँ भने भगवान् बुद्धले पनि घर छोडेर जानुभयो यशोधरालाई छोडेर र परमात्मा पाउनुभयो पाएर घर फर्किँदाखेरि यशोधराले गाली गर्नुभएको थियो कहाँ जानुभयो किन यो राहुल बिचरा बच्चा बच्चो छ यसलाई यस्तो छोडेर किन जानुभयो के गर्नुभयो तपाईँले भन्दाखेरि म तिमीलाई त्यो अधिकार जुन तिमी एउटा मेरो श्रीमती हो त्यो अधिकार तिमीलाई दिन चाहन्छु त्यो भनेको सन्यास हो तिमी यदि सन्यास लिन चाहन्छौ र तिमी यदि परमात्माको बाटोमा आउन चाहन्छौ भने आऊ म तिमीलाई यो ज्ञान दिन्छु भन्दाखेरि यशोधराले त्यो बाटोमा लागिन् र उनी पुरा त्यो भगवान् बुद्धको सङ्गमा यसरी हराइन् कि कहिले पनि उनले भनेनन् कि म बुद्धको श्रीमती हुँ है भनेर कहिले भनेन बस एउटा झार पात एउटा घाँस जस्तै सन्यासी भएर विलीन भइन् र मेरो प्रेम प्रसङ्गमा त्यो भएन होइन बस त्यति नै भनौँ अनि त्यसरी गर्दा छुट्ट्यौँ र त्यो सामान
एउटा गजल तयार गर्नुभएको उसको लागि वाचन गर्नको लागि हो
एउटा
गजल लेख्नुहुन्छ भन्ने कुरा तपाईँले सुरुमा तपाईँको गजल वाचन गरेँ जुन तपाईँले अगाडि नै गर्नुभएको थियो अर्को एउटा गजल तपाईँको आवाजबाट सुनाउनु
ल त्यो गजल हजुरले जुन गाउनुभयो त्यो गजल वाचन गर्नु त्यो मैले एसएलसी पास गरेर म घरमा यत्तिकै त्यो रिजल्टको प्रतीक्षा गरिरहेको बेलामा लेखेको धेरै पुरानो गजल हो
क्रान्तिकारी गजल छ
हो हो न फुल छोएर हाँसु अब न सुल देखेर रुनु छ न फूल छोएर हाँसु अब न सुल देखेर रुनु छ घास पात आधी हुरी सरी यही कहीं बस हुनु छ सल्की सकें जली सकें खरानी झैं उड़ी सकें सल्की सकें जली सकें खरानी झैं उड़ी सकें जहां जाऊं मर्जी बता सको न चंद्र न उड़ी चंद्र अब छूनु छ न फूल छोएर हाँसु अब न सुल देखेर रुनु छ बजी रहेछु एक सुरमा न स्रष्टा हुँ न त सृजना बजिरहेछु एक सुरमा न स्रष्टा हुँ न त सृजना गाइरहेछन् छालहरू न गीत कहीँ गाउनु छ न फूल छोएर हाँसु अब न सुल देखेर रुनु छ घाँस पात आँधी हुरी सरी यहीँ कहीँ बस हुनु छ
वाचन पनि मिठो छ, गजलै पनि मिठो छ है, जीवनलाई खोज्ने दौरानका गजल नै देखिन्छ तपाईँले भन्नुभएको सुफी डिजाइन अथवा आध्यात्मिक जीवन खोजेको गजल है, निकै मिठो गजल सुनाउनु भयो सुभाष। मलाई यहाँनिर हाम्रो कुराकानी नै मात्र पनि बढी गरिरह्यो कि जस्तो लाग्न थाल्यो है। अब हुन्छ नि कहिलेकाहीँ हामी बाथरुम सिङ्गर भन्छौँ, आफूले आफूलाई म नि गीत गाउँछु नि होइन, त्यसै गरी हाम्रो दिनेशजी गाउनुहुन्छ, यस्तै गरी गीत गाउनेहरू धेरै हुनुहुन्छ। सुभाष पनि कहिलेकाहीँ बाथरुम सिङ्गरको रूपमा अथवा रुम सिङ्गर, तपाईँ त एक्लै बस्नुहुन्छ अझ होइन, रुम सिङ्गरको रूपमा गुनगुनाउनु पर्दाखेरि एक्लै कहिलेकाहीँ कसको गजल कसरी गुनगुनाउनुहुन्छ, गजल गीत के गुनगुनाउनुहुन्छ, त्यसै गरी सुनाउनुहोस् न जस्ताको जस्तो गुनगुनाउनु कस्तो सुनिन्छ।
मैले त एउटा भजन कहिलेकाहीँ बहुत गुनगुनाउँछु म, त्यो चाहिँ कस्तो छ भने ला सितारा सितारा राधे श्याम राधे श्याम la 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 da ra 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 a la la la
तिमीलाई माग्न पनि सकिएन, तिमीदेखि टाढा भाग्न पनि सकिएन,
मैले तिमीलाई
अब हामीले जुनसँगै तिमीलाई माग्न पनि सकिएन, अब हामीले बजाउने गजल हो यो, यो बारेमा तपाईँ केही बताउनुहोस् न, कसको गजल हो यो, यसलाई कसरी तपाईँलाई गाउने मुड आयो, कसरी सङ्गीत
भर्नुभयो,
पृष्ठभूमि
आजभन्दा चार वर्ष अगाडि, चार पाँचै वर्ष अगाडि होला, रवि प्राञ्जल सरसँग भेट भयो अनि उहाँसँग सबै गजलकारहरूका गजल लिइरहेको थिएँ मैले, अनि उहाँको पनि गाउने रहर थियो, त्यही क्रममा उहाँसँग गएर भेटेँ र उहाँले धेरै पाँच सातवटा चाहिँ पेजमा उहाँका धेरै गजलहरू प्रिन्ट गरेर नै दिनुभएको थियो, तीमध्ये यो मलाई साह्रै छोयो र यो गाएको छु। र यसमा त्यही अघि भने जस्तै ओठ र गाला र स्तनका व्याख्याभन्दा माथिको अलि अलि फरक खालको छ यो गजल।
यति बेला अहिले भर्खरै भनिएको रवि प्राञ्जलको शब्दमा रहेको यो गजल राम अतुलको तबलावादन र सुभाष सगमको गायनमा टङ्कने ओपानी र हिमाल राई पनि साथ दिँदै हुनुहुन्छ, यसलाई हामी सुनौँ, त्यसपछि कुराकानीको क्रम कति समय रहन्छ जारी
राख्छौँ। मगना पानी सकी ना तीमी देखे टाड़ा टाड़ा मगना पानी सकी ना सुन संगी वारी पारी वारी पारी वारी पारी वारी पारी त्यो पापी नदी वारी पारी दुई हामी बीचमा त्यो पापी नदी हेरा हेरे भयो तर हेरा हेरे भयो ना पानी सकी ना जून संगी लाई मगना पानी सकी ना धीमी देखी टाड़ा टाड़ा भगना पानी सकी ना तिमीले कोरी दियो सीमा रेखा हामी बीचमा कुनी कसले कुनी कसले कुनी 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 कसले हामी बीचमा कुनी कसले कोरी दियो सीमा रेखा आँखा चिम्ली येर त्यसलाई आँखा चिम्ली येर त्यसलाई लाग्न पनि सकिएन जुन सँगै तिमीलाई माग्न पनि सकिएन तिमी देखि टाढा टाढा भाग्न पनि सकिएन जुन सँगै तिमीलाई जुन सँगै
सुभाष सगमले गाउनुभएको यो गजल सुनाएँ मैले. अब लगभग हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ. सुभाषको 8-10 गजलको ट्र्याकहरू रेडी गरिसकेका छौँ हामीले बजाउनु भनेर बसेको. आजको समयमा आजको यो कार्यक्रममा सुभाष तपाईँसँग कुराकानी गर्दा गर्दै यो रात बितेको पत्तै भइसकेन. रात भन्नाले हाम्रो कार्यक्रमभित्रको रात
होइन,
10 सक्यो, समय हामीसँग छैन. म तपाईँलाई अर्को हप्ता फेरि दुःख दिन्छु. अर्को बुधबार हामी फेरि यसैगरी भेला हुन्छौँ उज्यालोमा, र तपाईँको गायनका अरू गजल पनि सुन्दै फेरि यो कुराकानीको क्रम धेरै कुरा गर्नु छ तपाईँसँग, जारी राख्छु. आजलाई म विदा गर्छु र अर्को हप्तासम्म प्रतीक्षा गर्न आग्रह गर्छु. हवस् त, सुभाष सगमसँगको कुराकानीलाई यो जारी राख्दै अर्को हप्तासम्मका लागि म यहाँनिर थाँती राख्छु. उत्पादन सहयोगी दिनेश निरौला, म प्रस्तुता अच्युत घिमिरे र सुभाष सगम विदा हुन्छौ. जाँदा जाँदै शंकरपन्थी ज्योतिबिन्दु, जो असाध्यै प्रसिद्ध गजलकार सुनवल नवलपरासीका हुनुहुन्छ, उहाँको गजल गाउने एक मात्रै गायक जो एल्बममा नआए पनि गाइरहनु भएकोमा अहिलेसम्म हामीलाई थाहा भएसम्म सुभाष सगम मात्रै हो. अब शंकरपन्थी ज्योतिबिन्दु हामीसँग यो धरतीमा हुनुहुन्न. उहाँको गजलको उहाँकै पाण्डुलिपि बोकेर ल्याउनु भएको छ सुभाषले, र म यो गजल वाचन गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छु. शंकरपन्थीबारे हामी अर्को हप्ता फेरि सुभाषसँग कुराकानी गर्नेछौ. उज्यालो भोग तिमीले अँध्यारो देऊ मलाई, उज्यालो भोग तिमीले अँध्यारो देऊ मलाई, बदलामा मेरो नेपाल प्यारो देऊ मलाई, चुकाइदिन्छु आफ्नो मूल्य आफै मेटाई, चुकाइदिन्छु आफ्नो मूल्य आफै मेटाई, बलिदानी यही धरतीको तारो देऊ मलाई, बदलामा मेरो नेपाल प्यारो देऊ मलाई, पुर्याइदिन्छु डाँडा पाखा कुना कन्दरा, पुर्याइदिन्छु डाँडा पाखा कुना कन्दरा, विवेकशील विवेकको झटारो देऊ मलाई, बदलामा मेरो नेपाल प्यारो देऊ मलाई, बुझ्न सकूँ पीडा र दुःखीहरूको मर्म सधैँ, बुझ्न सकूँ पीडा र दुःखीहरूको मर्म सधैँ, यसैले बाटो सहारो गाह्रो देऊ मलाई, उज्यालो भोग तिमीले अँध्यारो देऊ मलाई, बदलामा मेरो नेपाल प्यारो देऊ मलाई.
बुलबुल एउटा इरानी चरा. उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति.